اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. ہفتہ وار پروگرام زاویہ نگاہ کے ساتھ عظیم سبزواری حاضر ہے. تو آئیے سب سے پہلے آج کے پروگرام میں شامل موضوعات پر ایک نظر ڈالتے ہیں.
وزارت خارجہ کے عہدیداروں سے قائد انقلاب اسلامی کا خطاب. تیس دسمبر کا واقعہ ایک عظیم کارنامہ. ہندوستان میں لوک پال بل سے متعلق تغیرات. ہندوستان اور پاکستان کے مثبت ایٹمی مذاکرات. فلسطین کے منتخب وزیر اعظم کا علاقائی ملکوں کا دورہ.
رابطے کے لیے ہمارا ای میل ہے zaviya_nigah@sahartv.ir.
یہ ناظرین, قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنائی نے اسلام کو ایران کی ترقی و پیش رفت کا سب سے اہم سبب قرار دیا ہے. آپ نے یہ بات منگل کے روز وزارت خارجہ کے عہدیداروں سے خطاب کرتے ہوئے کہی. اس حوالے سے ایک رپورٹ پیش خدمت ہے. ناظرین, یہ رپورٹ ابھی تیار نہیں ہے. یہ رپورٹ ہم آپ کو تھوڑی دیر میں آپ کی خدمت میں پیش کریں گے. ہم یوم بصیرت کے موضوع پر آتے ہیں. آج یعنی 30 دسمبر کا دن ایران میں یوم بصیرت کے طور پر منایا جاتا ہے. یہ دن ہمیں 30 دسمبر 2009 کے عوامی مظاہروں کی یاد دلاتا ہے, جس کے ذریعے ایرانی عوام نے اندرونی اور بیرونی دشمنوں کی تمام سازشوں پر پانی پھیر دیا تھا. ایک رپورٹ پیش خدمت ہے.
نو دے مطابق 3 دسمبر اسلامی جمہوریہ ایران کی تاریخ کا اہم دن ہے. ایران کی مجاہد قوم نے اس دن اپنے انقلاب اور اسلامی نظام کی حفاظت کے تعلق سے بڑا اہم کارنامہ انجام دیا. نو دے 1388 ہجری شمسی مطابق 30 دسمبر 2009 عیسوی کو ایرانی قوم نے انحرافی فکر کے لوگوں کا جواب دیتے ہوئے اپنی بصیرت و آگاہی کی بنیاد پر ایک تاریخ رقم کر دی. ملک بھر میں اس دن نکالی جانے والی عوامی ریلیوں سے ملک کے اندر شرپسند عناصر کو بھی اور ملک کے باہر شیطانی طاقتوں کو بھی اچھا سبق ملا, اور صدارتی انتخابات کے بعد شروع ہونے والی ساری سازشیں ناکام ہو گئیں. جون 2009 میں صدارتی انتخابات ہوئے تو 85% رائے دہندگان نے اپنے حق رائے دہی کا استعمال کیا, جس سے ایک طرف انتخابات کا شکوہ بڑھا تو دوسری طرف چوتھے عشرے میں داخل ہو چکے اسلامی انقلاب اور اسلامی نظام کے تئیں عوام کی وفاداری اور گہرے قلبی لگاؤ کا ثبوت پوری دنیا کے سامنے آ گیا. یہ واقعہ ایسے وقت پیش آیا کہ جب امریکہ ایران کو الگ تھلگ کرنے کی اپنی کوششوں کے بیچ عوام کو سیاسی میدان سے دور رکھنے پر اپنی ساری توجہ مرکوز کیے ہوئے تھا. اس واقعے سے امریکہ کے سارے اندازے درہم برہم ہو گئے. تجزیہ نگاروں کا خیال ہے کہ جون 2009 کے انتخابات میں عوام کی زبردست شرکت سے ایران کے خلاف مغرب کے منصوبوں پر پانی پھر گیا, لیکن انتخابات کے نتائج کا اعلان ہونے کے بعد کچھ امیدواروں اور پارٹیوں نے انتخابات کے نتائج پر اعتراض کرتے ہوئے ایسے اقدامات کیے جن سے ملک کا سیاسی ماحول غبار آلود ہو گیا اور فتنہ و آشوب کی صورتحال پیدا ہو گئی. یہ انحرافی اقدامات در حقیقت مغربی طاقتوں کے مفادات کے موافق اور ایران کے قومی مفادات کے خلاف تھے. ان عناصر نے اسلامی جمہوری نظام کے اندر مسائل کے حل و فصل کے لیے معین شدہ سسٹم سے رجوع ہونے کے بجائے سڑکوں پر بدامنی اور انارکی کا ماحول پیدا کرنے کا راستہ اختیار کیا. یہ سلسلہ کچھ مہینوں تک چلا اور محرم کا مہینہ آیا تو عاشور کے دن ان عناصر نے اس مقدس مناسبت کی بھی بے حرمتی کرتے ہوئے اس طرح کی سرگرمیاں انجام دیں کہ پوری ایرانی قوم کا غصہ پھوٹ پڑا. ملت ایران نے 30 دسمبر 2009 کو پورے ملک میں ریلیاں نکالی اور فتنہ پسند عناصر کی زبردست مذمت کی. اس کے ساتھ ہی فتنہ پرور عناصر کی ساری سازشیں نقش برآب ہو گئیں اور رفتہ رفتہ پراشوب واقعات میں امریکہ اور برطانیہ کا کردار بھی سامنے آ گیا, اور یہ حقائق سامنے آئے کہ کچھ مغربی ممالک کے سفارت خانوں کے اندر کس طرح فتنے کو ہوا دینے کے لیے سیل قائم کیے گئے تھے اور کس طرح وہاں سے فتنے کو ہوا دی جا رہی تھی. 30 دسمبر کو ایرانی عوام کی ملک گیر ریلیوں سے ثابت ہو گیا کہ ایرانی عوام اپنے انقلاب, اسلامی نظام اور قائد انقلاب اسلامی کے دفاع کے لیے ہمیشہ تیار اور ہوشیار ہیں. یہی وجہ تھی کہ قائد انقلاب اسلامی نے اس تاریخی اقدام کو بصیرت کی بنیاد پر انجام دیا جانے والا اقدام قرار دیا۔ عوام کا یہ اقدام واقعی بصیرت و آگاہی کا مظہر تھا اور پوری دنیا نے دیکھ لیا کہ دشمنوں کے پیچیدہ سازشوں اور نرم جنگ کے مقابلے میں ایران کے اسلامی نظام کے پاس بہت عظیم طاقت اور عوامی حمایت کا سرمایہ موجود ہے۔ امریکہ نے غیر قانونی اور غیر منصفانہ پابندیوں اور دیگر کارروائیوں کے ذریعے ہمیشہ ایران کو تنہا کرنے کی کوشش کی ہے۔ امریکی وزیر خارجہ ہلری کلنٹن نے بی بی سی فارسی سے انٹرویو میں کہا کہ واشنگٹن نے ایران میں فتنہ پھیلانے والے حلقوں کی مدد کرنے کی کوشش کی۔ امریکہ کی ان تمام کوششوں کے باوجود ایران ہر محاذ پر امریکہ کو شکست دیتا آیا ہے۔
ناظرین، قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنہ ای نے اسلام کو ایران کی ترقی و پیش رفت کا اصل سبب قرار دیا ہے۔ بدھ کے روز تہران میں دیگر ملکوں میں مقیم ایران کے سفیروں اور وزارت خارجہ کے عہدیداروں سے آپ خطاب کر رہے تھے۔ آپ کے خطاب کے حوالے سے ایک رپورٹ پیش خدمت ہے۔
قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنہ ای نے آج کے ایران کا 30 سال قبل کے ایران سے موازنہ کرتے ہوئے فرمایا کہ اسلامی جمہوریہ ایران کے حکام اور قوم کی ایمان کے ہمراہ جد و جہد کے نتیجے میں ابتدائی انقلاب کی لاچاری اور تہی دستی اس وقت سربلندی اور عزت میں تبدیل ہو چکی ہے۔ آپ نے وزارت خارجہ کے حکام اور سفیروں سے ملاقات میں ملت ایران کی مزید سربلندی اور عزت کی جانب اشارہ کرتے ہوئے کہا کہ ملت ایران کا نعرہ آج ان ملکوں میں سنا جا رہا ہے جن کے حکام 30 سال سے اس قوم کے ساتھ دشمنی برتتے آ رہے ہیں۔ قائد انقلاب اسلامی کی نظر میں اسلامی جمہوریہ ایران کی وزارت خارجہ کے حکام سفارتی میدان میں فرنٹ لائن پر سرگرم عمل ہیں۔ آج کی دنیا میں سفارتکاری ایک پیچیدہ چیز اور ملکوں کے مفاد کے حصول کا میدان ہے۔ اسلامی جمہوریہ ایران کے سفیر ان مسائل سے روبرو ہونے کے ساتھ ہی دنیا میں اپنے دوسرے ہم منصبوں سے زیادہ بڑی ذمہ داری کے حامل ہیں، کیونکہ وہ ایسے نظام کے نمائندے ہیں جو برتری اور تسلط پسندی کے خلاف جد و جہد کی بنیاد پر تشکیل پایا ہے۔ انقلاب اسلامی کی کامیابی کے بعد سے ہی مغربی تجزیہ نگار، حتی بعض صہیونی حکام نے ایران میں اسلامی انقلاب کی کامیابی اور اسلامی حکومت کے قیام کو صدی کا سب سے بڑا زلزلہ قرار دیا۔ امریکہ کی سرکردگی میں تسلط پسند نظام بھی اسی وجہ سے اسلامی انقلاب کے بعد سے ہی خوف زدہ ہے، جسے وہ انقلاب کے اسلامی پیغام کی برآمدات سے تعبیر کرتا ہے۔ قائد انقلاب اسلامی نے اپنی ملاقات میں تاکید فرمائی کہ اسلام ظلم کے خلاف جنگ کرنے والا ہے اور تسلط کو قبول نہیں کرتا، اور اسی بنا پر تسلط پسند نظام علاقے کی قوموں میں اسلام کی جانب بڑھتے ہوئے رجحان سے تشویش میں مبتلا ہیں اور کوشش کرتے ہیں کہ مشرق وسطی اور شمالی افریقہ میں گزشتہ ایک برس کے دوران آنے والے انقلابات کے اسلامی رنگ کو نظر انداز کریں۔ موجودہ حالات میں قائد انقلاب اسلامی کے گزشتہ بیانات کے بعض حصوں کی یاد دہانی کرانا ضروری ہے۔ قائد انقلاب اسلامی نے چند سال قبل وائٹ ہاؤس اور اس سے وابستہ ڈکٹیٹروں کی جانب سے آزاد انتخابات کی مخالفت کے اسباب بیان کرتے ہوئے تاکید فرمائی تھی کہ اگر علاقے کے اسلامی ممالک میں آزاد انتخابات ہوں تو یقیناً عوام کے ووٹوں سے ایک خود مختار مذہبی اور قومی شخصیت ہی اقتدار میں آئے گی۔ مغربی ممالک اور علاقے کے بعض حکام جو مشرق وسطی میں جاری تبدیلیوں اور پٹھو حکام کی سرنگونی کو اپنے نقصان میں دیکھتے ہیں، یہ کوشش کر رہے ہیں کہ سرنگون ہونے والوں کی جگہ اپنے مد نظر افراد کو اقتدار میں لائیں۔ وہ اس مقصد کو حاصل کرنے کے لیے اپنی پوری سفارتی طاقت سے قوموں کی رائے عامہ کو عوامی تحریکوں کے اسلامی تشخص کی جانب سے منحرف کر دینا چاہتے ہیں۔ واضح رہے کہ ان حالات میں بیرونی ممالک میں اسلامی سفیروں پر سنگین ذمہ داری عائد ہوتی ہے۔ رہبر انقلاب اسلامی نے اسی بنیاد پر تاکید فرمائی کہ ایران کی سفارتکاری اسلامی اقدار اور عوام کی شرکت پر مبنی اسلامی جمہوریہ ایران کی نئی بات سے دنیا کو روشناس کرانے کے لیے مؤثر کردار ادا کرے۔
ناظرین، گزشتہ دنوں ہندوستان میں لوک پال بل ایوان زیریا لوک سبھا سے تو منظور ہو گیا اور بڑی آسانی کے ساتھ حکومت نے اسے منظوری حاصل کر لی اس بل کی، لیکن ایوان بالا یا راجیہ سبھا میں اس بل کا معاملہ فی الحال کھٹائی میں پڑ گیا ہے، اور ایسا لگتا ہے کہ اتنی آسانی کے ساتھ اس کو راجیہ سبھا سے منظور کرانا حکومت ہندوستان کے لیے ممکن نہیں ہوگا۔ صورتحال کس طرف جائے گی اس کا جائزہ لیتے ہوئے ہندوستان کے ممتاز تجزیہ نگار قمر آغا کہتے ہیں،
دیکھیے اس کی کئی وجہ تھیں۔ پہلی بات تو یہ تھی کہ راجیہ سبھا میں کانگریس پارٹی کی میجورٹی نہیں ہے، وہاں وہ مائنورٹی میں ہے اور وہ اپنے الائز کے اوپر ڈیپینڈنٹ تھی، انہیں کے اوپر اس کا فیصلہ تھا۔ الائز سے اس کے کافی ڈفرینسز ہو گئے، خاص طور سے لوک آیوکت کو لے کے جو اسٹیٹ میں اپوائنٹ کرنا تھا۔ یہ غور طلب بات یہ ہے کہ یہ ریجنل پارٹیز ہیں اور یہ فیڈرل اسٹرکچر پہ ان کا بہت یقین ہے، یہ نہیں چاہتے کہ اسٹیٹ کی کوئی بھی جو آٹونمی ہے یا جو خود مختاری ہے اس میں کسی قسم کی کٹوتی ہو۔ وہ اس طرح سے دیکھتے ہیں کہ اگر سینٹرل کوئی لیجسلیشن، سینٹر سے کوئی لیجسلیشن ہو رہا ہے اس میں اسٹیٹ میں کرنے کو ڈائریکٹ کر رہا ہے تو اس پہ یہ بہت اس کے یہ خلاف رہتے ہیں، اور یہی نتیجہ اس میں بھی نکلا۔ دوسری طرف یہ ہے کہ اس وقت کسی بھی پارٹی کا کوئی میجورٹی نہیں ہے پارلیمنٹ میں، کوئی بھی پارٹی ہوتی تو اس کو یہ دشواری، جو بھی پارٹی پاور میں ہوتی اس کو یہ دشواری سے دو چار ہونا پڑتا، چاہے بی جے پی ہوتی یا کانگریس ہوتی، جو سچویشن تھی اس میں یہی ہونا تھا۔ ان میں اسٹرانگ لوک پال بل کو بھی لے کے بہت ڈفرینسز ہیں، اسپیکر پارلیمنٹ کے بہت سے ممبر جو ہیں ان کا ماننا ہے کہ یہ پریشر میں آ کے گورنمنٹ اس بل کو لا رہی ہے اور اس کے وجہ سے اس کی ابھی ضرورت نہیں ہے۔ پارلیمنٹ ان کا ماننا یہ ہے کہ اس بل کے لانے سے اگر یہ پاس ہوتا ہے تو پارلیمنٹ کی جو سپریمیسی ہے، اس کے جو پارلیمنٹ کی خود مختاری ہے پارلیمنٹ کی، جو اس پہ اثر پڑے گا، کیونکہ پرائم منسٹر اور دوسرے بڑی گورنمنٹ ایجنسیز، گورنمنٹ ممبر آف پارلیمنٹ، یہ سب اندر لوک پال میں آ جائیں گے۔ اور کچھ لوگوں کا ماننا یہ تھا کہ یہ غلط ہے، اور دوسری طرف یہ بھی ہے کہ لوک پال اتنا بڑا انسٹیٹیوشن بن جائے گا جس کا سنبھالنا بہت مشکل ہوگا، اور تیسرا گروپ وہ تھا وہ یہ کہہ رہا تھا اگر لوک پال بن بھی جاتا ہے، خاص طور سے لیفٹ پارٹی، ان کا کہنا ہے اگر لوک پال یا بل پاس بھی ہو جاتا ہے تو کیا ایک بل پاس ہو جانے سے ملک میں کرپشن ختم نہیں ہو سکتا، یہ سوشل پرابلم ہے، اس کے لیے ایک لمبی لڑائی لڑنی چاہیے اور اس کو دور کرنا چاہیے لوک پال سے محض۔ تو اس وجہ سے ڈیسیجنز الگ الگ رائے تھی پولیٹیکل پارٹیز کی۔
ناظرین، گزشتہ دنوں ہندوستان اور پاکستان نے بحالی اعتماد کے جامع مذاکرات کے دائرے میں رہتے ہوئے جوہری مذاکرات کیے ہیں۔ اس مذاکرات کے حوالے سے کیا پیش رفت ہوئی ہے اور ہندوستان اور پاکستان جوہری حوالے سے بحالی اعتماد میں کتنے کامیاب رہے ہیں، اس حوالے سے ایک رپورٹ پیش خدمت ہے۔
ہندوستان اور پاکستان کے حکام نے ایک مشترکہ اعلامیے میں دونوں ملکوں کے جوہری اور روایتی ہتھیاروں سے متعلق اعتماد سازی کے لیے اسلام آباد میں ہونے والے مذاکرات کو مثبت اور کامیاب قرار دیا ہے۔ اعلامیے میں کہا گیا کہ مذاکرات بڑے خوشگوار ماحول میں ہوئے۔ اعلامیے میں تاکید کی گئی ہے کہ دونوں ملکوں کے حکام نے مذاکرات میں اس معاہدے کی مدت مزید 5 سال بڑھانے پر اتفاق کیا جس کی روح سے دونوں ملک ایٹمی حادثہ ہو جانے کی صورت میں ایک دوسرے کو مطلع کریں گے۔ ایٹمی شعبے میں اعتماد کی بحالی کے لیے دونوں ملکوں کے درمیان 5ویں مذاکرات 26 اور 27 دسمبر کو اسلام آباد میں ہوئے۔ امن و سلامتی، تجارت، ایٹمی تنصیبات جیسے امور میں دونوں ملکوں کے درمیان ہونے والے جامع مذاکرات نومبر 2000 2008 में मुंबई दहशतगर्दाना हमलों के बाद खत्म हो गए थे, जिन्हें 2010 में दोबारा बहाल किया गया। इस्लामाबाद और नई दिल्ली एटमी तंसीबात की फहरिस्त एक दूसरे को फराहम करने पर कारबंद रहे हैं और 31 दिसंबर 1988 को दोनों मुल्कों के दरमियान एटमी तंसीबात के फहरिस्त एक दूसरे को सौंपने पर इत्तेफाक राय हुआ था, जिसकी बुनियाद पर हर साल पहली जनवरी को दोनों ममालिक एटमी तंसीबात की फहरिस्त एक दूसरे को सौंप देते हैं। इसके पीछे पाकिस्तान और हिंदुस्तान का मकसद ये है कि मुमकिना जंग की सूरत में एटमी तंसीबात को हमले का निशाना बनाने से गुरेज किया जाए। हिंदुस्तान और पाकिस्तान के दरमियान कशीदगी बहुत पुरानी है और दोनों मुल्कों की एटमी हथियारों तक रसाई के बाद ये कशीदगी और भी खतरनाक हो गई है और इससे इलाके की सलामती के लिए भी खतरा बढ़ा है। लिहाजा दोनों मुल्कों का एटमी तंसीबात के सिलसिले में एहतियात बरतना बहुत जरूरी है। माहिरीन का ख्याल है कि अगर दोनों ममालिक के दरमियान एतमाद साजी के इकदामात कामयाबी के साथ आगे बढ़ते हैं तो इससे इन दोनों मुल्कों ही नहीं बल्कि पूरे इलाके की सलामती के ताल्लुक से अच्छी पेशरफ्त होगी। इलाके में दहशतगर्द तंजीमों की सरगर्मियां बढ़ती जा रही हैं और इससे न हिंदुस्तान महफूज रह सका है और न ही पाकिस्तान। ऐसे में दोनों ममालिक के बाहमी ताउन की इंतहाई जरूरत है। इन हालात में दोनों मुल्कों के दरमियान एटमी मुजाकिरात और उनकी कामयाबी से ये बात मजीद वाज़ह हो जाती है कि दोनों मुल्कों के अख्तिलाफात सिर्फ और सिर्फ मुजाकिरात से दूर हो सकते हैं और दोनों मुल्कों के दिफाई बजट में कमी और रिफाह आमा पर दोनों मुल्कों की तवज्जो मरकूज होने से हालात में मुस्बत और खुशगवार तब्दीली आ सकती है।
اور ناظرین اب آتے ہیں فلسطین کے منتخب عوامی وزیر اعظم اسماعیل ہنیہ کے چند اسلامی ملکوں کے دورے کی طرف اور اس دورے سے جڑے سوالات کی طرف۔ اسماعیل ہنیہ نے گزشتہ دنوں چند اسلامی ملکوں کا دورہ شروع کیا ہے اور اپنے پہلے مرحلے میں انہوں نے قاہرہ کا دورہ کیا جہاں انہوں نے مصری حکام سے ملاقات کی، اس کے علاوہ اخوان المسلمین کے عہدیداروں سے بھی ان کی ملاقات ہوئی۔ اس کے بعد وہ سوڈان کے دارالحکومت خرطوم گئے ہیں جہاں انہوں نے سوڈانی حکام سے ملاقات کے علاوہ بیت المقدس کے حوالے سے ہونے والی ایک عالمی کانفرنس میں بھی شرکت کی ہے، اس کے علاوہ وہاں کے اسلامی گروپوں سے بھی ملاقات کی ہے۔ فلسطین کے وزیر اعظم اسماعیل ہنیہ اس کے بعد بحرین، قطر اور دوسرے ممالک کا بھی، کویت کا بھی دورہ کرنے کا ارادہ رکھتے ہیں۔ اس حوالے سے گفتگو کے لیے اسٹوڈیو میں ہمارے ساتھ موجود ہیں ممتاز تجزیہ نگار ساجد رضوی صاحب، میں آپ کو اسٹوڈیو میں خوش آمدید کہتا ہوں۔ ساجد رضوی صاحب، صورت حال کا اگر جائزہ لیا جائے، خاص طور پر اسلامی بیداری کی جو تحریکیں اس وقت مشرق وسطی اور شمالی افریقہ میں ہمیں نظر آ رہی ہیں، اس کے تناظر میں وزیراعظم اسماعیل ہنیہ کا یہ دورہ کتنی اہمیت کا حامل ہے اور اس کے مقاصد کیا ہیں؟
بسم اللہ الرحمن الرحیم۔ اس میں کوئی شک نہیں کہ ڈاکٹر اسماعیل ہنیہ صاحب نے جو یہ دورہ شروع کیا ہے بعض افریقی ممالک کا، اور اس کے بعد عرب ممالک بھی جائیں گے، اس تناظر میں کہ پورا یہ خطہ جو ہے اسلامی بیداری کی تحریکوں سے دوچار ہے اور مصر جیسا ملک جو ہے وہاں ایک بڑا انقلاب جو ہے وہ آ چکا ہے اور اپنے تکمیلی مرحل کی طرف ہے۔ مکمل طور پہ اس لیے نہیں کہا جا سکتا کہ ابھی وہاں پر وہی لوگ اقتدار میں بیٹھے ہوئے ہیں کہ جن کو اقتدار سونپا تھا حسنی مبارک نے، یعنی وہی فوجی کابینہ، فوجی عناصر جو ہیں وہ حکومت کا انتظام اور انسجام اپنے ہاتھوں میں لیے ہوئے ہیں۔ لیکن اس کے پس پردہ کر دیکھا جائے تو مصر وہ ملک تھا کہ جس نے غزہ کے محاصرے کو مکمل کرنے میں اسرائیل کے ساتھ بھرپور تعاون کیا تھا حسنی مبارک کے زمانے میں، اور حتیٰ معمولی ترین اشیاء کا رد و بدل یا افراد کا آنا جانا جو ہے وہ اس پر بھی قدغن لگایا ہوا تھا، اور فولادی دیواریں جو ہیں وہ غزہ کی سرحد کے ساتھ پورے جو ہیں وہ تعمیر کی جا رہی تھیں۔ لیکن اب جو یہ انقلاب آیا ہے اس میں یقیناً فلسطین کے حوالے سے جو موجودہ حکومت، یہ جو سیٹ اپ بنا ہے، اس میں بہت زیادہ جو ہے وہ گنجائش موجود ہے فلسطینیوں کے لیے ہمدردی کے حوالے سے، اور اس سے یہ بھی نتیجہ نکالا جا سکتا ہے کہ خود فلسطین کے اندر بھی جو ہے وہ محرک یا وہ محرکات جو انقلابی تحریک کو یا حماس جیسی تنظیموں کو جو ہے مسلسل دباؤ میں اور پریشر میں رکھے ہوئے تھے، ان پر سے بھی پریشر جو ہے وہ ریلیز ہوا ہے، اور یہ دباؤ ہٹنے کا ہی نتیجہ ہے کہ اسماعیل ہنیہ جو ہیں وہ مصر کے اور اس کے بعد خرطوم کے دورے پر ہیں، اس کے بعد قطر، بحرین اور کویت وغیرہ کا دورہ بھی کریں گے۔ رہ گئی یہ بات کہ مقاصد کیا ہیں، مقاصد جو ہے وہ بہرحال فلسطینیوں کی جو مسائل اور مشکلات ہیں ان پر جو دباؤ ہے اس کی جانب ان ملکوں کی توجہ جو ہے مبذول کرانا ہے. البتہ بہرحال اس کو ہم یہ کہیں گے کہ کسی حد تک وہ اس کو میڈیا میں لانا چاہتے ہیں کہ ان ممالک پر حجت تمام بھی کرنا چاہتے ہیں, کیونکہ ان ممالک میں جن کا ذکر یا نام آیا یہ وہ ممالک ہیں کہ جن کے اندر فلسطینیوں سے ہمدردی کم اور اسرائیل کے لیے ہمدردی زیادہ ہے. لیکن بہرحال اگر اسماعیل ہنیہ صاحب نے جو دورہ کیا ہے اور جو تبدیلیاں آ رہی ہیں اس کے پیش نظر میں سمجھتا ہوں کہ اسماعیل ہنیہ دراصل ان تبدیلیوں کی جانب ان ممالک کے حکام کی توجہ دلانا چاہتے ہیں کہ جو اب تک فلسطینی کاز سے جو ہیں وہ دور رہے ہیں یا غزہ کے حوالے سے جو ہے ان کی پالیسی وہ نہیں تھی کہ جو ہونی چاہیے. جی ساجد رضوی صاحب, اس وقت ناظرین ہمارا رابطہ ہوا ہے نئی دہلی اسٹوڈیو میں جہاں موجود ہیں ممتاز سزیہ نگار شکیل شمسی صاحب. شکیل شمسی صاحب میں آپ کو اسٹوڈیو میں خوش آمدید کہتا ہوں. میری آواز آ رہی ہے آپ کو شکیل صاحب؟ شکیل صاحب السلام علیکم.
شکریہ, السلام علیکم.
جی
آپ کی آواز آ رہی ہے مجھے؟
جی جی شکیل صاحب, اسماعیل ہنیہ صاحب کے دورے کی بات ہو رہی ہے اور ساجد رضوی صاحب یہ کہہ رہے تھے کہ اسلامی بیداری کی جو لہر شمالی افریقہ اور مشرق وسطی میں شروع ہوئی ہے اس لہر کے تناظر میں اسماعیل ہنیہ صاحب جو ہیں وہ بعض اسلامی ممالک کے جو حکام ہیں ان کی توجہ اس جانب مبذول کرانے کے لیے نکلے ہیں کہ فلسطین کے حوالے سے ان کی ذمہ داریاں کیا ہیں. آپ کے خیال میں اسماعیل ہنیہ صاحب کا یہ دورہ کس حد تک اپنے مقاصد پورے کرنے میں کامیاب رہے گا؟
دیکھیے, دورے کا مقصد جو ہے وہ خاص طور سے یہ ہے کہ اپنے فلسطینی کاز کے لیے حمایت جٹانا. جہاں تک حکام ہیں ان کی جانب سے تو امید کم ہے کہ جن ملکوں کا دورہ وہ کرنے والے ہیں آگے وہاں پر ان کو کوئی بہت زیادہ مدد ملے گی, کیونکہ وہ سب امریکہ نواز بیٹھے ہیں, لیکن وہاں کے عوام جو ہیں وہ فلسطین سے محبت کرتے ہیں اور فلسطینیوں سے محبت کرتے ہیں. تو اس نظریے سے ہانیہ صاحب کا جانا وہاں پر بہت بہتر ہوگا اور بہت اچھا. غالباً وہ نکل بھی نہیں پا رہے تھے ادھر جب سے الفتح اور ان کے درمیان میں, پی ایل او اور حماس کے درمیان گفت و شنید ہوئی ہے اور دونوں ایک دوسرے کے قریب آئے ہیں, اس وقت سے کچھ ویسٹرن پریشر بھی کم ہوا ہے ان کے اوپر, اس لیے بھی نکل سکیں. دوسرے کچھ سیریا میں حالات خراب تھے جہاں پر یہ رہ رہے تھے اب تک, وہاں سے بھی ان کو پریشانیاں تھیں, تو اب اور مصر کے حالات ٹھیک ہونے کی وجہ سے یہ سارے چیزیں ایک ساتھ تھی. یہ جو ایک بہار اسلام جسے کہتے ہیں, بہار عرب کے بجائے جس کو عرب اسپرنگ کے بجائے اگر اسپرنگ آف اسلام کہا جائے, جو وہ بیداری آئی ہے پچھلے سال 17 دسمبر تیونیشیا سے جس کی لہریں نکل کر پہنچی ہیں دوسرے ممالک میں, اس کی وجہ سے اس قابل ہوئے ہیں آج ہانیہ صاحب کہ وہ دنیا میں کہیں جا سکیں اور کھلے عام بات چیت کر سکیں, یہاں کے سربراہان مملکت سے بات چیت کر سکیں. ورنہ مغربی ممالک نے تو اس کو ٹیرر گروپ کے علاوہ کوئی درجہ کبھی دیا نہیں حماس کو. یہ اتنی بڑی ستم ظریفی تھی, آج بھی ان مظلوموں کو ہمیشہ ایک ٹیرر گروپ کی شکل میں پیش کیا جا رہا ہے. تو ہانیہ صاحب نے یہ بہت عقلمندی کی ہے کہ وہ جا رہے ہیں اور ان عرب ممالک میں بھی جا رہے ہیں جو امریکہ کے حلیف ہیں. وہاں پر مجھے معلوم ہے کہ وہاں پر پتھر دل سنگ دل لوگ بیٹھے ہیں اور وہ شاید کچھ نہیں کریں گے. آپ کویت سے کیا امید کر سکتے ہیں, آپ بحرین کے روئے رواں سے کیا امید کر سکتے ہیں, لیکن وہاں کے عوام کے دلوں میں جو ان کے لیے محبت ہے وہ اس کو بیدار کر پانے میں ضرور کامیاب ہوں گے. اس لیے یہ ان کا ایک اچھا قدم ہے اور میں سمجھتا ہوں کہ ہانیہ صاحب نے نہایت دانشمندی کا ثبوت دیا اسماعیل ہانیہ نے, اور خالد مشیل بھی ان کے ساتھ ہیں, تو ایک راہ و رسم بڑھے گی. اور وہ جو ٹیرر گروپ کا ایک ان کے اوپر دھبا لگا ہوا ہے, جو ایک ٹیرر گروپ کا ان کے اوپر داغ لگا دیا گیا ہے, اس کو وہ دھو سکے کہ ایک مزاحمتی تحریک ہے وہ, جس کو ایک ٹیرر گروپ کا شکل دے دی گئی ہے اور وہ امریکہ اور اسرائیل کی مہربانی ہے خالی, تو اس سے وہ نکل سکیں گے مجھے امید ہے. اور بہرحال حالات کچھ بہتر ہوئے ہیں اور جیسا کہ ابھی میرے پیش رو نے بتایا, مبصر نے, تزیہ نگار نے, جو حالات تھے مصر میں جس طریقے سے آہنی دیواریں اٹھائی جا رہی تھی سرحد کے نیچے, سرحدوں پر تو سب جگہ ہوتی ہے لیکن زمین میں کھود کر, تاکہ وہ جو بیچارے کہیں کہیں پر سرنگ کھود کر چلے جاتے تھے فلسطینی کچھ سامان خریدنے کے لیے, وہ بھی نہ کر سکیں, تو وہ زمانہ بدل گیا تھوڑا, اس میں ان کو نرمی ملی. آج تھوڑا سا سکون ہے, تھوڑی سی چیزیں, تھوڑی دوائیں, تھوڑی اہم اشیاء آج میسر ہو رہی ہیں. یہ بہار اسلام کی دین ہے شاید, اگر مصر میں بہار اسلام کا اثر نہ ہوتا تیونیشیا کے بعد تو یہ دن شاید وہ دیکھنے کو ان کو نہ ملتے. تو तो बहरहाल देखिए अल्लाह मालिक है और इंशाल्लाह हमें उम्मीद है कि इसके बेहतर नतायज निकलेंगे और जो एक लहर पैदा हो रही है उसमें सब ये जो बाहर इस्लाम पूरी आ रही है इसके पीछे ये है कि वजह इसकी यही है कि इन लोगों ने फिलिस्तीनियों के साथ इस कदर नाइंसाफी की है जो अरब ममालिक वहां बैठे हैं जो मुसलमान ममालिक वहां पर उस खत्ते में बैठे हैं उन्होंने इन मजलूमों के साथ बेहतिया जुल्म किया है और इसी वजह से ये तख्ता पलट पर पलट होता जा रहा है और इंशाल्लाह एक एक करके सब जो हैं वो उलटते जाएंगे और मजलूमों की आवाज जो है वो दुनिया में फैलेगी।
जी शकील शमशी साहब आप स्टूडियो में मौजूद रहिएगा। यहां पर साजिद रिजवी साहब मैं आपकी तरफ एक बार फिर आता हूं। इस्माइल हनिया पहले मरहले में उन्होंने मिस्र का दौरा किया और उसके बाद वो सूडान का दौरा कर रहे हैं और कभी उम्मीद यह है कि वो आइंदा कुछ घंटों के बाद जो है वो कतर पहुंचेंगे। मिस्र और सूडान का दौरा उनका आपकी नजर में कैसा रहा, किस हद तक वो कामयाब रहा जहां उन्होंने जहां हुकूमतों के अहदेदारों से मुलाकात की वहीं उन्होंने वहां इस्लामी तंजीमों के अहदेदारों से भी मुलाकातें की, तो इसको आप किस तनाजुर में देखते हैं और इसकी कामयाबी की आप कितनी उम्मीद करते हैं?
देखें जैसा कि शकील शमसी साहब ने इशारा किया इसमें कोई शक नहीं कि इस्माइल हनिया साहब का ये दौरा ही जो है वो उनकी कामयाबी की एक बड़ी दलील है।
जी
मिस्र जैसे ममालिक में वो गए हैं और इख्वानुल मुस्लिमीन तंजीम के अहदेदारों से इन्हें हुकुमरान तबके से मुलाकात के साथ साथ उन्होंने इख्वानुल मुस्लिमीन से भी जो है मुलाकात की है कि जो आइंदा हुकूमत बनाने का इरादा रखती है और जिसको हालिया इंतखाबात में जो है भरपूर कामयाबी जो है वो मिली है।
जी
और इसके साथ साथ सूडान भी तकरीबन उन मुल्कों में शामिल है कि जो इसराइल और अमरीका नवाज हुक्मरानों के भी खिलाफ है और इस खत्ते में अमरीका नवाज पॉलिसियों से भी उनकी मुखालफत थी और उन ममालिक में सूडान का शुमार होता है कि जो फलस्तीनी काज के हमेशा हामी रहे और उन्होंने हिमायत की अलबत्ता सूडान की साबिक हुकूमतों के बाद से, वरना उससे पहले जो सूडान में है हुकुमरा तब पर आई जो हुकूमत रही है उमर अल बशीर के बाद पहले वहाँ इससे कबल जो सिस्टम था वो भी वही था जो कतर कुवैत और बहरैन वगैरह में है कि अमरीका नवाज वहाँ पे हुक्मरान थे और इसराइल के लिए उनकी हमदर्दियाँ फलस्तीनियों की नस्बत हमेशा ज़्यादा रहीं।
जी
बहरहाल इस्माइल हनिया साहब का ये जो दौरा सूडान और मिस्र जो है वो इस हवाले से यकीनन मौसर होगा फलस्तीनी तहरीक को आगे बढ़ाने में फलस्तीनी काज को आगे बढ़ाने में और इसके साथ साथ यकीनी तौर पर जो है गज़ा के अवाम के जो मसाइल और मुश्किल हैं उनको कम करने में भी जो है वो काफ़ी मदद मिलेगी और इसके साथ साथ जो इस्माइल हनिया साहब ने वहाँ मुलाकातें की हैं उसमें इस जानब भी तवज्जो दिलाई है कि इसराइल जो है वो मुसलसल गज़ा को टारगेट भी कर रहा है आज भी और एक बार फिर उन्होंने तहरीक शुरू की हुई है सेहूनियों ने वहाँ पर कुद्स शरीफ को जो है वो इसराइल का दारुल हुकूमत बनाने की, उस जानब भी जो है इन ममालिक के हुकाम की तवज्जो जो है वो मबजूल कराना रहा है। और लेकिन रह गई बात यहाँ की कि ये बहरीन में कतर में और कुवैत में जो है वो किस अंदाज में जो है वहाँ के हुक्मरानों से मिलेंगे क्या बातचीत होगी, तो उसका मैं समझता हूँ कि जैसे कि मैंने पहले भी अर्ज किया कि इसका बुनियादी हदफ जो है वो वहाँ के अवाम से जो है वो मुलाकात करना और उन तक पैगाम पहुँचाना है जो यकीनन वहाँ के मीडिया के जरिए उनके ख्यालात तासुरात और मुज़ाकरात जो होंगे वो उन तक पहुँचेंगे और यही इस्माइल हनिया का जो है मैं समझता हूँ कि बड़ा मकसद है। इसके साथ साथ एक और चीज़ जो बड़ी तब्दीली खुद फलस्तीन में आई है और इस्माइल हनिया साहब को मौका मिला कि वो इन ममालिक का दौरा करें और इन ममालिक के हुकाम ने भी इस बात को मजबूरन जो है वो कबूल किया कि इस्माइल हनिया को बहैसियत वजीर आजम फलस्तीन तस्लीम करें और अपने मुल्क का सरकारी दौरा करने की दावत भी दें या उनको आने की इजाज़त दें। उसकी वजह ये है कि मिस्र में और इलाके में जो इस्लामी बेदारी की लहर आई है और जो एक बड़े बड़े बुत जो इस इलाके में गिरे हैं उसके बाद इसराइल जो है बिल्कुल अलग थलग होकर रह गया है और इन ममालिक के हुक्मरानों को भी अंदाज़ा हो गया है कि बहरहाल फलस्तीनी जो है वो दबने वाले नहीं हैं और खुद PLO के साथ जो हमास का मुआहदा हुआ है और उसमें जो पार्टी में जो इन्होंने एक दूसरे के जम होने का ऐलान किया और महमूद अब्बास ने भी मैं समझता हूँ कि बहुत बड़ी अपनी मौकफ से पसपाई इख्तियार की है और इस बात को तस्लीम किया हमास को बहसियत एक पार्टी के एक बहसियत गुरोह के कि वो फलस्तीनी इख्तदार में जो है मौसर वाक़ हो। उसकी वजह भी यही है कि महमूद अब्बास ने भी देख लिया कि इसराइल से उन्हें कुछ अब मिलने वाला नहीं है और इसराइल जिस अंदाजे में अपने इलाके में पैर फैला रहा था वो अब सिमटना शुरू हो गए हैं।
जी शकील शमसी साहब आप क्या कहेंगे इस बारे में कि इस्लामी बेदारी की इस लहर ने इसराइल को आलमी सतह पर तनहा कर दिया है और अब फलस्तीनी रहनुमाओं में बशमूल PLO और हमास में ये शऊर बेदार हो गया है कि उनके मसाइल और मुश्किलात का मदावा और हल वो नहीं है कि जिस पर वो अब तक अमल करते चले आ रहे हैं, खासतौर पर IPLO जो इसराइल के साथ मुज़ाकरात करती रही है। तो आपके ख्याल में इस्माइल हनिया का ये दौरा और इस्लामी बेदारी की इस लहर और इसराइल का तनहा होना, इसके दरमियान कितना ताल्लुक पाया जाता है? ये शकील
महमूद अब्बास के बारे में पहली मर्तबा मैंने इतने दिनों में इसराइल की तरफ से नितिन्याहू का बयान आया और उसमें उसने कहा, नितिन्याहू ने कि डबल एजेंट कहा महमूद अब्बास को, जो अपने आप में एक पहली मर्तबा सुना, वरना अबू माजन के नाम से हमेशा तारीफ के कसीदे और अबू माजन के साथ हम बात कर सकते हैं, अबू माजन के साथ हम ये कर सकते हैं। महमूद अब्बास को एक पूरा फिलिस्तीनियों का मुत्तफ़िका अलैह लीडर बनाया हुआ था इसराइली मीडिया ने और अमेरिका ने भी। तो वो जो चीज हुई उस पर बहुत बड़ा फर्क पड़ा और ये इन दोनों की मुसालियत और इन दोनों की समझदारी, क्योंकि अबू माजन पर, महमूद अब्बास पर बहुत ज्यादा दबाव था मगरबी किनारे के फिलिस्तीनियों का कि वो गाजा में हमास का जो ग्रोह है और जो हमास है उसके साथ, उस लीडरशिप के साथ वो करेंगे। अपनी मर्जी से नहीं किया महमूद अब्बास ने, ये कोई कहीं से उन पर वही नहीं नाजिल हुई, एक दबाव था मुसलमानों का, सिर्फ मगरबी किनारे का ही नहीं, मिस्र के लोग भी बहुत ज्यादा दबाव डाल रहे थे और हर तरफ से जो भी फिलिस्तीनी कॉज की हिमायत कर रहे थे उनकी तरफ से दबाव था। और खुदा का शुक्र है कि उनको अक्ल आई और उन्होंने इनको ये तसव्वुर किया कि बहसियत वजीर आजम इनको एक जगह दी जाए, इनको बुलाया जाए, जगह जगह जा रहे हैं वो। लेकिन जो खास बात थी वो ये थी कि इस पर टेरर ग्रुप का जो एक वो लगा दिया गया था वो धीरे धीरे मिट रहा, और इसराइल के लिए एक बहुत बुरी अलामत है क्योंकि इसराइल अभी तक गाजा को निशाना बनाता रहा। आज भी देखिए गाजा में उसने मिसाइल से हमला करके फिलिस्तीनियों पर हमला किया और एक को शहीद कर दिया। ये तो रोज का उसने बनाया हुआ था सिलसिला और वो कोई ना कोई बहाने से अभी भी करता रहता था। तो ये दोनों ग्रुप आने के बाद अब हमला गाजा पर तसव्वुर नहीं किया जाएगा, पूरे फिलिस्तीनियों पर तसव्वुर किया जाएगा। अभी तक जो करता था वो होता था कि गाजा पर हमला कर दिया खाली। तो एक दोनों ग्रहों को बांटकर वो जो था अपना फायदा उठा रहा था। इससे इसराइल की पोजीशन यकीनी तौर पर कमजोर हुई है, लेकिन आलमी तौर पर वो मैं उससे मुत्तफिक नहीं हूं, आलमी तौर पर वो यको तना नहीं हो रहा है। उसकी हिमायत के लिए सऊदी अरब मौजूद है माशाल्लाह से। अभी सऊदी अरब ने आप देखे कितनी बड़ी डील की अमेरिका के साथ, $29 बिलियन के जहाज खरीदे हैं, और इसराइल को अमरीका ने यकीन दहानी कराई है कि नहीं आपका इससे कोई नुकसान नहीं होगा, आपके लिए कोई खतरा नहीं है, ये तो खत्ते में आपको मजबूती है, आपके लिए ज्यादा सिक्योरिटी के लिए हमने खरीदा है, और आपको मतलब जहाज खरीदे सऊदी अरब ने और सिक्योरिटी मिल रही है इसराइल को, अजीब तमाशा है। मतलब मुसलमानों के पैसे से सहूनियों की हिफाजत हो रही है, ये मेरा नहीं कहना है, ये अमेरिकन नायब वजीर जो उमूर फाज के जो उनके वजीर हैं डोनाल्ड, उसने कहा है ये बात। तो इस तरीके की बातें कही जा रही हैं और जो लोग हैं मतलब हम ये कहें कि वो यको तना हो गया, ऐसा नहीं है। उनके साथ बहरैन है, उनके हिफाजत करने के लिए उनके कतर मौजूद है, और भी हैं ममालिक हैं जो अंदर ही अंदर पुष्टपनाही करते हैं, वरना इसराइल की इतनी हैसियत नहीं थी कि वो मुसलमानों को इस तरीके से आंखें दिखा सकता। वो तो है बहरहाल उनकी तरफ से चल रहा है। लेकिन ये बहरहाल मैं अपने मौजूद का अगर रहूं तो हानिया साहब ने इस वक्त जो अचीवमेंट है उनका वो बहुत बड़ा अचीवमेंट है और उनको याद रखा जाएगा फिलिस्तीन की तारीख में, क्योंकि वो एक पूरा एक मूवमेंट होगा ये जब लौट कर आएंगे वहां पर, उनके पीछे तमाम ममालिक का एक मूवमेंट उनके साथ भी होगा, जो उनकी दिलों में लोग जो लोगों को मालूम होगा कि हमास का कोई लीडर उनके दरमियान में आया और उसके ख्यालात क्या हैं।
जी शकील समसी साहब, शायद रिजू साहब, शकील समसी साहब कह रहे थे कि इसराइल आलमी सतह पर तनहा नहीं हुआ है बल्कि उसकी हिमायत के लिए जैसे कि उन्होंने नाम लिया कि सऊदी अरब मौजूद है, बहरैन और कतर जैसे हुक्मरान मौजूद हैं, इसके अलावा पूरी अगर देखा जाए कि अरब लीग जो कि अरब ममलिकतों की और उनकी जो है एक नुमाइंदा तंजीम समझी जाती है, तकरीबन बाहिर वही खेल खेल रही। मैं इसलिए कि चूंकि जिक्र आ गया है, मैं शाम के हवाले से अरब लीग के किरदार का के हवाले से जो है वो जानना चाहूंगा कि अगर शाम के खिलाफ अरब लीग की आयद करदा पाबंदियों को देखा जाए, जो तहरीक मुजहमत का एक अहम सुतून समझा जाता है मशरक वस्ता के अंदर और इसराइल मुखालिफ एक मुमलिकत है, उसके खिलाफ जो अरब लीग का किरदार है उसको सामने रखें और इस्माइल हनिया साहब के इस दौरे को आप सामने रखें, तो इसका नतीजा मजमूई तौर पर आपकी नजर में क्या निकलेगा?
देखें, बिल्कुल आपने दुरुस्त कहा और जो इशारा शकील शमसी साहब ने किया उसने बहुत खूबसूरत और बहुत ही एक तंज और अलमिया मुसलमानों के लिए जो है उसमें मौजूद है कि इसराइल के حفاظت کے لیے، اسرائیل کی سیکیورٹی کے لیے، اس علاقے کی ممالک، عرب ممالک، اسلامی ممالک، اور ان میں سر فہرست سعودی عرب جو مسلمانوں کا، اسلامی دنیا کا مرکز و محور سمجھا جاتا ہے، کہ جہاں قبلہ اول، جہاں مسلمانوں کا قبلہ موجود ہے، جس کی طرف پانچ وقت جو ہے پوری دنیا کے مسلمان جو ہیں وہ منہ کر کے نماز پڑھتے ہیں، سالانہ لاکھوں مسلمانوں کا وہاں اجتماع ہوتا ہے، اور وہ ملک جو ہے وہ اسرائیل کا محافظ بنا بیٹھا ہے، اور اب تک وہ امریکہ نوازی اور اسرائیل نوازی میں جو ہے وہ اس کا جو رول جو ہے وہ اب تک پنہا تھا، لیکن اب جو ہے وہ بالکل آیا ہو کر جو ہے وہ سامنے آ گیا ہے، اور خطے کے وہ مسلمان جو سعد اللہی میں سعودی عرب کو یا آل سعود کو جو ہے وہ اپنا پیشوا اور رہبر اور قائد مانتے تھے، اور اس کو قیادت بھی حاصل تھی اسلامی دنیا کی، وہ تقریباً اب ختم ہوتی جا رہی ہے، اور اسی طرح جو دوسرے ممالک ہیں، چاہے بحرین ہو، قطر ہو، کویت ہو، یہ تو بہت چھوٹے چھوٹے ممالک ہیں، اور اسی تناظر میں یہ جو کہا جاتا ہے کہ اسرائیل جو ہے وہ تنہا ہو رہا ہے، تو یہ دو چار ممالک ایسے ہیں کہ جو اسرائیل کی حمایت اور پشت پناہی اب تک کرتے رہے ہیں، بعض اوقات علانیہ کر رہے تھے، بعض اوقات خفیہ طور پہ کرتے تھے، خفیہ طور پر ابھی بھی جاری ہے، لیکن اب ان کے اندر یہ چیز جو ہے کہ وہ اب کھل کر اس پوزیشن میں نہیں ہے کہ وہ اسرائیل کے، جس کے بارے میں جو ہے وہ آج سے کو پانچ سال پہلے، چار سال پہلے جو ہے وہ بڑے پیمانے پر یہ پروپیگنڈا شروع ہو گیا تھا کہ اب جو ہے وہ اسلامی ممالک اسے تسلیم کرنے کے لیے جا رہے ہیں، اور وہ اس کی گوشہ نشینی کا دور ختم ہو گیا، ان ممالک میں اس کے باضابطہ سفارت خانے کھل جائیں گے، حتیٰ پاکستان میں جنرل پرویز مشرف کے دور حکومت میں پاکستان کے سفیر وقت، وزیر خارجہ وقت
جی
خورشید محمود قصوری نے اسرائیل کے وزیر خارجہ سے باضابطہ ملاقات بھی کی، اور یہ تیاریاں مکمل ہو گئی تھیں کہ بہت جلد پاکستان جیسا ملک جو ہے وہ پہل کر کے اسرائیل کو تسلیم کر لے گا، سفارت خانہ کھول دیا جائے گا، اور اسرائیل جو ہے وہ صرف شاید، یعنی یہ پروپیگنڈا ہونے لگا تھا کہ شاید ایران جیسا ایک ملک رہ جائے گا جو اسرائیل کا مخالف ہوگا، اور یہ ملک بھی کب تک مخالفت رہے گا، یہ پروپیگنڈا کیا جا رہا تھا، تو اس چیز تصویر کو اگر سامنے رکھیں، اس منظر کو سامنے رکھیں، تو اس کے حوالے سے اگر ہم کہتے ہیں کہ اسرائیل تنہا ہو رہا ہے، تو اس کے معنی جو ہیں وہ اس میں لیے جانے چاہیے کہ اسرائیل جو اس پورے خطے میں باضابطہ اپنے سفارت خانے کھولنے جا رہا تھا، وہاں اب اس کی سفارت خانہ تو کیا، اس کے چھوٹا سا نمائندہ دفتر بھی جو ہے اس کے کھلنے کی امید نہیں ہے۔
جی شکیل شمسی صاحب، اسماعیل ہنیہ نے مصر کے دورے میں عرب لیگ پر کڑی نکتہ چینی کی ہے، اور کہا ہے کہ عرب لیگ کو غزہ کا محاصرہ ختم کرانے کے سلسلے میں اب تک جو اس نے قراردادیں منظور کی ہیں، جو اس نے ریزولوشنز پاس کیے ہیں، ان پر عمل درآمد کرنا چاہیے، تو آپ کے خیال میں عرب لیگ سے اسماعیل ہنیہ کی یہ اپیل کس حد تک جو ہے وہ مؤثر ثابت ہوگی؟ کیا عرب لیگ جو ہے وہ غزہ کا محاصرہ ختم کرانے کے لیے کوئی عملی اقدام کرے گی؟ جی شکیل صاحب،
یہ اپیل کر سکتے ہیں اور اپیل کرنا چاہیے، لیکن جو عرب کونسل، جو عرب لیگ کا اب تک رویہ رہا ہے پورا، جو عرب لیگ کا ایک پورا رویہ رہا ہے، اس میں کوئی تبدیلی کبھی نہیں آئے گی، مجھ کو نہیں لگتا کہ عرب لیگ میں رویے میں تبدیلی آئے گی، یا وہ صرف اپیلوں سے آگے بڑھیں گے، اور جہاں تک آپ دیکھ لیجئے کہ سیریا کے معاملے میں انہوں نے کیا طریقہ اختیار کیا،
جی
شام کے معاملے میں، اگر وہ جمہوریت کے طرفدار ہیں تو پھر پورے عرب میں جمہوریت کی بات کرنا چاہیے تھی، اگر وہ یہ بہانہ بناتے ہیں کہ وہاں پر عامر ہے تو پھر عامر ہر جگہ بھی بات کرنا چاہیے تھی، لیکن صرف شام کو کیوں ٹارگٹ کیا جا رہا ہے؟ لیکن یہاں پر یہ میں بات کہنا چاہوں گا کہ ہانیہ اس وقت سیریا کے بارے میں بھی انہوں نے کہا، اور سیریا میں انہوں نے کہا کہ وہاں پر حالات کو خراب کیے جا رہے ہیں جان بوجھ کر، اس سلسلے میں ہانیہ ایک بہتر رول ادا کر سکتے ہیں، جس طریقے سے شام کو الگ تھلگ کیا جا رہا ہے، اور جس طریقے سے شام میں ہنگامہ آرائی کی جا رہی ہے مغرب کے ایما کے اوپر، اس کو اس میں ایک بہت مؤثر رول ادا کر سکتے ہیں ہانیہ، اور وہ جب وہاں سے نکل، کیونکہ وہ بہت دن رہے ہیں سیریا میں، بہت دن شام میں رہے ہیں، اور وہاں سے انہوں نے اپنی تحریک چلائی ہے، ایک طریقے سے جلاوطنی کی زندگی گزاری ہے انہوں نے وہاں کتنے دنوں تک، تو وہ وہاں سے وہاں کے حالات کو بہتر سمجھتے ہیں اور اچھے طریقے سے اس کو دنیا کے سامنے پیش کر سکتے ہیں، تو مجھے لگتا ہے کہ ان کی خدمات لی جانا چاہیے، اور حالات رکھیں ان کا جواب تو کبھی عرب لیگ کی طرف سے ملے گا نہیں، یہ تو آپ یقین رکھیے۔
سعید رضوی صاحب، میں آپ کی طرف آؤں گا ایک بار پھر، کہ جیسا کہ ہم سب جانتے ہیں کہ مصر میں اور تیونس میں جو اسلامی بیداری کی لہر جو شروع ہوئی اور اس نے پورے خطے کو اپنی لپیٹ میں لیا، اس کے نتیجے کے اندر جو بہت بڑی تبدیلی سامنے آئی وہ یہ کہ پی ایل او اور فلسطینی اتھارٹی کے جو کرتا دھرتا تھے ان میں یہ احساس پیدا ہوا کہ نہیں، اسرائیل کا مقابلہ اب کیا جا سکتا ہے، کیونکہ خطے کے اندر جو اسرائیل کے سب سے بڑے حامی ممالک تھے ان میں جو ان کے وہاں جو ہے آمریتیں ختم ہو گئیں اور وہاں پر اب عوامی حکومتیں قائم ہونے کے لیے جا رہی ہیں، جیسا کہ آپ نے بھی اپنی گفتگو میں اشارہ کیا اور شکیل شمسی صاحب بھی کہہ رہے تھے، आपके ख्याल में कौमी आश्ती का मुस्तकबिल जो है वो क्या होगा, जब जिसमें कि फलस्तीनी और हमास और अलफता वाले जो हैं वो कौमी आश्ती के माहदे पर मुत्तफिक हुए और अब इंतखाबात के लिए जो है तकरीबन शेड्यूल का ऐलान कर दिया गया है, तो इसके नतायज क्या बरामद होंगे और किस हद तक इस माहदे की कामयाबी की उम्मीद है कि यानी ये दोनों ग्रुप जो हैं वो किस हद तक इसमें संजीदा और मजबूत नजर आते हैं आपके ख्याल?
देखें, खुद हमास जो है उसकी बुनियादी पॉलिसी और उसूल और जवाबित इस पर रहें कि वो फलस्तीन में फलस्तीनियों के खिलाफ किसी मकाम पर भी किसी जगह भी जो है ना वो असला उठाएंगे, ना हथियार उठाएंगे, ना आवाज़ उठाएंगे
जी,
और उनकी सारा हमगम, उनका सारा जो फिक्र और जो तमरकुज है उनका, वो सिर्फ इसराइल के ऊपर है और इसराइली हमलों से फलस्तीनियों की निजात पर उस्तवार है। जबकि दूसरे तरफ जो है वो फलस्तीनी अथॉरिटी या महमूद अब्बास या अबू माजन जो यासिर अरफात के जानशीन करार पाए, उनका पूरा जोर अब तक ये था कि मुजाकरात किए जाएं और जो माहदे फलस्तीन के इसराइल के साथ होते रहे हैं, जिनके वादे वईद और अमेरिका देता रहा है, वो शायद कभी ना कभी अमली जामा पहन लें। अलबत्ता ये उनकी भूल थी और पहले दिन से ये बात जो है वो वाज़े थी कि इसराइल जो है वो किसी मौके पर भी जो है वो फलस्तीनियों को एक बाख्तियार हुकूमत के तौर पर जो है वो अपनी जमीन इस इलाके में बर्दाश्त नहीं कर सकता और ना ही वो उनको वो इख्तियार दे सकता है जो एक हुकूमत को हासिल होते हैं। ये सिर्फ इस बात पर खुश थे और हैं कि हुकूमत जो है इनके हाथ में है, लेकिन इनके इख्तियार एक मेयर से ज़्यादा नहीं थे, यानी एक बल्दियाती इदारा चला रहे थे उस हिस्से में जिसको फलस्तीन कहा जाता है, जबकि उसके एक बड़े हिस्से पर जो है इसराइली हुकूमत, जहाँ पे एयरपोर्ट्स भी हैं, जहाँ पे फौज भी है, जहाँ पे पूरे लाओ लश्कर के साथ जो है वो सिहूनी बैठे हुए हैं, उसके मुकाबले में फलस्तीनी इंतजामिया जो सिर्फ बल्दियाती इदारे चलाने तक महदूद थी और उनकी एक छोटी सी पुलिस जो उन इनकलाबी नौजवानों को और इनकलाबी फोर्सेस को, हमास जैसे ही इस्तेकामती नौजवानों को जो है उनकी निगरानी पर गोया वो मामूर हो गए थे और इसराइली हुकूमत के ही एजेंट के तौर पर जो वो यहाँ काम कर रहे हैं। यानी महमूद अब्बास अबू माजिन जो थे वो फलस्तीनियों के नुमाइंदे नहीं थे बल्कि इसराइल के नुमाइंदे थे, सिहूनी हुकूमत के नुमाइंदे थे फलस्तीन में, लेकिन अब उन्हें यह पूरी तरह जो है जब इस पूरे खत्ते में जो तब्दीलियां आ रही हैं उससे यह एहसास हो चला है कि इसराइल जो है वो उसकी उल्टी गिनती जो है वो शुरू हो चुकी है, या कम से कम अगर उल्टी गिनती हम ना कहें, इसराइल जो महदूद हो रहा है और इस इलाके में जो तब्दीलियां आ रही हैं और वहां पर इसराइल नवाज और अमरीका नवाज हुक्मरान और आमिरों का तख्ता यह के बाद दीगर उलट रहा है, तो अगर ये अमल जो है वो पूरे इस खत्ते में हो गया तो फिर इनको सपोर्ट करने वाले लोग जो हैं कोई नहीं रहेंगे। ये 150-200 लोग थे फलस्तीनी इंतजामिया के उसमें, जिनको जो है वो मुराद दी हुई थी, अमेरिका की तरफ से मुराद मिली हुई थी और सिहूनी हुकूमत की तरफ से मुराद मिली थी, इनके कुछ खानदान, इनके साथ रहने वाले कुछ लोग, बाकी लोग जो हैं वो गजा में पूरी तरह महसूर थे, दूसरे इलाकों में भी ये थे, ये एक दीवार तक तो उठने से रुकवा नहीं सके कि किसी इलाके में अगर इसराइल दीवार खड़ी करने जा रहा है तो ये दीवार रुकवा लें, किसी इलाके में इसराइल अगर कोई मकान गिराने जा रहा है तो उसके आगे जो है वो रुकावट डालें, कुछ नहीं किया इन्होंने सिवाय इसके कि उसके इसराइल की हिफाजत ही करते रहे आज तक। लेकिन अब ये एहसास इनको मैं समझता हूँ हो चला है और इनके पास इसके अलावा कोई चारा ही नहीं है कि ये हमास और इस्तेकामती तहरीकों के साथ जो है वो अगर अपनी बका चाहते हैं, जिंदा रहना चाहते हैं और अपना तारीख में अपना नाम बरकरार रखना चाहते हैं तो इनके पास इसके अलावा कोई चारा नहीं है और ये अपने आप को मजबूर भी देखने में पा रहे हैं कि इसराइल फलस्तीनियों के साथ जो है हमास के साथ जो है वो मिलकर चलें और उनके मातहत होकर चलें। मैं मातहत का लफ्ज़ खासतौर पर इस्तेमाल करूँ कि आइंदा इंतखाबात में बिल्कुल क्लियर हो जाएगा ये कि वहाँ पर किसको अक्सरियत हासिल है और फलस्तीनी अवाम किसको चाहते हैं।
शकील शमसी साहब, हमारे पास 2 मिनट का वक्त है, मैं मुख्तसरन आपसे जो है ये पूछना चाहूँगा कि फलस्तीन के अंदर फलस्तीनी तंजीमों के दरमियान कौमी आश्ती का माहदा हुआ है, हाँ बहुत मुख्तसर वक्त है, और सीरिया के खिलाफ जो है अरब लीग के इकदाम और मगरबी मुल्कों की साजिशें जो हैं इसके दरमियान कोई ताल्लुक पाया जाता है? बहुत मुख्तसर सा।
यकीनन, चूंकि इस्लामी जिहाद और हमास और इस्लामी जिहाद को सपोर्ट करता रहा है सीरिया, और सीरिया की एक मुसलसल इसराइल के साथ लड़ाई रही है और एक इसराइल के साथ वो कभी गया नहीं, कभी झुका नहीं अपनी तारीख में, तो वो सिलसिला तो है। जाहिर बात है कि जो अगर आमिर होना कोई जुर्म नहीं है, उस खित्ते में आमिरियत कोई जुर्म नहीं है, उस खित्ते में बादशाहत कोई जुर्म नहीं है, अमरीका के खिलाफ होना जुर्म है
जी,
ये बात वहां पर साबित हो रही है। और जो लोग इस्लामिक कॉज को सपोर्ट कर रहे हैं वो होना जुर्म है। और वही मैंने जैसा पहले भी अर्ज किया था, तो उसे एक ताल्लुक तो है इस्लामी जिहाद और हमास को क्यों उन्हें सपोर्ट किया, वो एक कॉज है सामने का।
जी शकील शमसी साहब, आपका बहुत बहुत शुक्रिया कि आप नई दिल्ली स्टूडियो में तशरीफ लाए, और साजिद रिजवी साहब आपका भी बहुत बहुत शुक्रिया कि आप यहां स्टूडियो में तशरीफ लाए, और नाजरीन आपका भी बहुत बहुत शुक्रिया कि आप प्रोग्राम के आखिर तक हमारे साथ रहे। अजीम सब्जवारी को इजाजत दीजिए, खुदा हाफिज़।